कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधक एवं शिवलेमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूको आजको 482 नवीन संस्करणमा प्राविधिक मित्र सुरेश महर्जन सहित यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन। आजको कार्यक्रमको मूल विषय रहेको छ बधाई विशेष। विजयादशमीको पूर्व सन्ध्यामा सम्पूर्ण नेपालीहरूमा बधाई र नेपाली संगीत आकाशमा फेरि एकपटक कालजयी गीतहरूको अभिमञ्चनको कार्यक्रम शुरू भएको छ, त्यसका निम्ति बधाई। र चर्चित गायिका मिलन प्रधान अर्थात मिलन चंखु, जसका बारेमा सामाजिक सञ्जालमा अनेक कुरा लेखिएका छन्, उहाँले यस बारेमा आफ्नो स्पष्टीकरण दिनुभएको छ, उहाँलाई पनि बधाई। र अर्को धेरै बधाई नेपाली सुगम संगीतका एक संगीत सारथी दीपक जंगमको हिजो काठमाडौँमा सम्पन्न भएको दीपक जंगमको अविरल संगीत यात्राका निम्ति पनि बधाई। र अर्को बधाई अजर अमर गीतहरूका सबै श्रोता शुभेच्छुक र स्वजनहरूलाई, किनकि हामी आज गत सोमबारको रेकर्ड अंकपछि आज नवीनतम अंकमा लाइभमा प्रस्तुत भएका छौं। हामी सबैलाई फेरि एकपटक बधाई। कार्यक्रमको शुरूआतमा विजयादशमीको पूर्व सन्ध्यामा नुपुर भट्टाचार्यको स्वरको यो दुर्गा वन्दनाबाट स्वर सारथी नुपुर भट्टाचार्यको स्वरबाट कार्यक्रमको पर्दा खोल्यौं। सबभन्दा पहिला राजेश्वर उदय लेख्नुहुन्छ, विजयादशमीको अवसरमा हाम्रो प्रकाशजी लगायत अजरमर गीतहरूको सम्पूर्ण मनका असल मित्रहरू र उहाँका सुन्दर परिवारजनमा मंगलमय तथा शान्तिमय शुभकामना। कवि मुरारी सिग्देल लेख्नुहुन्छ, मदन पुरस्कार विजेता पद्मश्री विजेतामा हार्दिक बधाई, विजयादशमीको हार्दिक मंगलमय शुभकामना। कार्यक्रम प्रस्तोता बहुमुखी बहुरूपी अध्येता उत्प्रेरक प्रकाश सर, मित्र चौतारी, उज्यालो परिवार र सम्पूर्ण गीत संगीतलाई माया गर्ने श्रोतालाई पनि बधाई भन्नुभएको छ उहाँले। एसएन दाहालले नमस्तसै नमो नम भनेर अभिवादन गर्नुभएको छ। चन्द्रकृष्ण ताम्राकारले नुपुर भट्टाचार्यको स्वरमा चण्डी गायन राम्रो सुन्दैछु भनेर लेख्नुभएको छ। रवि प्राञ्जलले नमस्कार प्रिय श्रष्टा प्रकाशजी, सुन्दैछु नुपुर भट्टाचार्यलाई, नमस्तसै नमो नम, विजयादशमी 2074 को हार्दिक शुभकामना। सुषमादीप वाइवाले पनि आज पनि लाइभ देख्न सकेकी छुइनँ प्रकाशजीलाई किन होला भनेर लेख्नुभएको छ। म अहिले लाइभमा छैन, अहिले कार्यक्रम मात्र लाइभमा छौं हामी। आज बधाई विशेष भन्नुको कारण भोलि एउटा महत्वपूर्ण पुरस्कार पनि वितरण हुने दिन, जगदम्बाश्री यसपालि पहिलोपटक कार्टुनिस्ट दुर्गा बराललाई दिइँदैछ। तर यो जगदम्बाश्री नेपालमा पहिलोपटक गायक संगीतकार नारायण गोपाललाई दिइएको थियो र जगदम्बाश्री पाउने विश्वको पहिलो व्यक्ति नै नारायण गोपाल हुनुहुन्थ्यो। नारायण गोपालका बारे पनि चर्चा हुनेछ र यस बधाईका बारे पनि चर्चा हुनेछ। दशैंको मौसम र यहाँहरू सबैको घर घर जाने टिकट काटिसकेको मौसम र घर घरलाई सम्झना गर्ने मौसममा यहाँ रत्न शमशेर थापाको शब्द, अम्बर गुरूङको संगीतमा दीप श्रेष्ठको स्वरले यो दशैंको अलि बान्की दिन्छ। सन् 1967 म्युजिक करियर शुरू गरेका दीप श्रेष्ठ, त्यसको ठीक एक वर्षपछि रेडियो नेपालमा सन् 1968 डिसेम्बर 18 तारीकका दिन उनको पहिलो गीत रेकर्ड भएको थियो, विजय श्रेष्ठ र शिवशंकर थापाको शब्दमा दुईवटा गीत। 400 भन्दा बढी गीत गाएका उनका सोलो र संयुक्त गरी 8 एल्बम सार्वजनिक भएका छन्। राष्ट्रिय स्तरका दर्जन भन्दा बढी सम्मानले सम्मानित भइसकेका दीप श्रेष्ठ का निम्ति ठूलो कुरा नै संगीत हो। देशभित्र र बाहिर गरी 6 एकल सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका उनले सार्क स्तरीय लगायत अरू थुप्रै कन्सर्टहरूमा पटक पटक आफ्ना उल्लेख्य गीतहरू प्रस्तुत गरिसकेका छन्। कुनै बेला प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकका रूपमा पनि काम गरेका दीप श्रेष्ठलाई उनको आफ्नै गायन सिग्नेचरका रूपमा चिनिन्छ। उनका गीतहरूले माया प्रेम भन्दा माथि उठेर देशको दुःख बोल्ने गरेको समीक्षकहरू बताउने गर्छन्। दीप श्रेष्ठ हिजो साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा दीपक जंगमको संगीत र बिना महतको शब्द लिएर उपस्थित भएका थिए। दीप श्रेष्ठ आफ्ना एकल साँझका धेरै श्रृंखलापछि हिजो दीपक जंगमको अविरल संगीत यात्रामा गायकका रूपमा उत्रेका थिए। दीपक जंगमको हिजोको सांगीतिक कार्यक्रमको बधाईका धेरै स्वरूपहरू छन्। यहाँ हामी दीपक जंगमलाई बधाई स्वरूप उहाँकै शब्द र संगीतमा श्री विक्रम राणाको शब्दबाट प्रस्तुत गर्दैछौं।
याद आयो त्यो पल, याद आयो त्यो साथ रोजेको
भक्तपुरको तौमडीमा जन्मेका दीपक जंगमका बारेमा अशोक सिलवाल लेख्नुहुन्छ। नजिकै नवदुर्गा चलचित्र घर थियो। चलचित्र घरको माइकबाट गीतहरू बज्थे। तलतिर त होइन, तर उनको घरको बुइगलमा ती सब गीत सुनिन्थे। त्यसैले दीपक जंगमको बासै बुइगलमा हुन्थ्यो। उनलाई लगभग चलचित्र घरको माइकबाट बज्ने ती सबै गीतका ट्युनहरू कण्ठ थिए, तर शब्द उनी बुझ्दैनथे। त्यसपछि उनी त्यो ट्युनमा आफै आफूलाई मन लागेका शब्दहरू राखेर गुनगुनाउँथे। यतिका वर्षपछि अहिले उनलाई महसुस हुन्छ ती सबै घटनाहरूले नै उनलाई संगीततिर डोर्याएका हुन्। तिनै घटनाहरूको पृष्ठभूमिमा उनको संगीत करियर शुरू सुन्दर शुरूआत भएको हो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। भक्तपुरमा संगीत संस्कृतिको अङ्ग थियो, त्यसलाई त्यसैले खास खास बाजाहरू जसले पायो त्यसले छुन हुँदैन भन्ने खालको परिवेश थियो। उनका बुवा भक्तपुर म्युनिसिपालिटीका पहिलो भाइस चेयरम्यान हुन्, पछि उनी एक्टिङ चेयरम्यान पनि भए। सुनेसम्म पद्म शमशेरको पालामा नेपालमा म्युनिसिपालिटी गठन भएको हो, त्यसकारण भक्तपुरमा बुवा गोविन्द हरि जंगमको एक प्रकारको प्रभाव थियो। उनको खास रुचि शिक्षा स्वास्थ्य र संस्कृतिमा थियो र भक्तपुरमा त्यसको उत्थानमा उनी लगायत निकैको महत्वपूर्ण योगदान रह्यो। बुवा संगीत प्रेमी भएकोले घरमा हार्मोनियम थियो, अरू केही वाद्ययन्त्रहरू पनि थिए। साथीभाइ मिलेर उनीहरूले भजन मण्डली पनि खोलेका थिए, त्यसका नाम भगवती भजन मण्डल थियो। घर अगाडि भगवतीको थान थियो, बिहान बेलुका उनीहरू त्यहाँ भजन गर्थे। दीपक जंगमको गायन यसरी शुरू भएको थियो, तर उनको जीवनको सबभन्दा ठूलो परिवर्तन वा सबैभन्दा ठूलो एउटा क्रान्तिकारी मोड़ त्यति बेला आयो जब उनले जीवनमा पहिलोपटक विश्व प्रसिद्ध गजल गायक शहनशाह गजल मेदी हसनलाई आफैले प्रत्यक्ष भेटे। मेदी हसनलाई भेट्नु उनको जीवनको एउटा ठूलो परिवर्तन थियो, त्यो सम्भवतः नेपाली कलाकारकै निम्ति पनि एउटा यादगार भेट थियो। यसबारे दीपक जंगमको मेदी हसनका भेटका बारे यहाँ पत्रकार अशोक सिलवाल लेख्नुहुन्छ। मेदी हसनसँग उनको चिन्जान 2037 सालमा पाकिस्तानमा भएको हो। दीपक त्यति बेला एकाडेमीमा कार्यरत थिए। एक महिनाको लागि एकाडेमीबाट कलाकारहरू पाकिस्तान गएका थिए, त्यसमा उनी पनि थिए। त्यो सिलसिलामा कराँचीमा मेदी हसनसँग दीपकको भेट भएको हो। दीपक शहनशाह गजल मेदी हसनको ठूलो फ्यान थिए, एकदमै ठूलो फ्यान। पाकिस्तान जाने निश्चित भइसकेपछि उनले त्यसका लागि आफ्नै तरिकाले केही तयारी गरे। मेदी हसनलाई भेट्न पाए भने, उहाँलाई उहाँकै गजल सुनाउन पाए भने, यस्तै सोच्दै दीपकले संगीतका महान हस्ती मेदी हसनका चलेका 15-20 गजल रगडे। पाकिस्तान जानु एक महिना अघिदेखि नै दीपकले हार्ड होमवर्क गरेका थिए। पाकिस्तानका भिन्न भिन्न शहरहरूमा सांगीतिक शोहरू भए। त्यहाँ उनले अरू थुप्रै गीतसँगै मेदी हसनको गजल पनि गाए। खास गरी मेदी हसनका गीत गाउँदा दर्शक बढी नै मुग्ध हुन्थे। एक एक लाइनमा मन्त्र मुग्ध, पिन ड्रप साइलेन्स, दर्शकले सास रोकेर सुने हेरे उनलाई। गीत सकिँदा सबैको सास एकैपटक सुनिन्थ्यो। कराँचीमा पुग्दा त उनी आकर्षणको केन्द्रबिन्दु बनिसकेका थिए। एक दिन त्यहाँको डन भन्ने अंग्रेजी पत्रिकामा नेपालबाट आएको दीपक जंगम हरेक किसिमको हाम्रो हरेक भाषाका गीत गाउने खुबी छ र उसले मेदी हसनको गीत उत्कृष्ट ढंगले गायो। हौसला संस्कृतिको अभिव्यक्ति थियो त्यो। यो पत्रिका हसनले पनि पढेछन्। त्यसपछि मेदी हसनले नै दीपक जंगमलाई भेट्न खोजे। जंगम त हसनलाई भेट्ने सपनासहित पाकिस्तान पुगेका थिए। दीपक जंगमको संगीतमा अब तारा थापाको स्वर, नारायण कुमार आचार्यको शब्दमा। तारा थापालाई पनि हार्दिक बधाई। क्यान्सरसँग लामो समय लडेर हिजो तारा थापा फेरि एकपटक मञ्चमा आफ्नो स्वरमा गीत लिएर उत्रिएकी छिन्।
Thank you.
तिमी मेरो जीवन म तिम्रो जोवन, तिमी मेरो विश्वास म तिम्रो धड़कन, हजार चोटी जन्मूला हजार दुख सहुला, तिमीलाई पाउन तिमीलाई रिझाउन। नारायण कुमार आचार्यको शब्दमा दीपक जंगमको संगीतमा तारा थापाको यो स्वर। तारा थापा विक्रम सम्बत 2038 सालदेखि सांगीतिक जीवनयात्रा शुरूआत गरेकी हुन्। कलिलो तामालाई सोध आमालाई, कटर कटरमा कहिले माया पोखरा, फूल झरे पनि काँडा झर्दैन जस्ता सुमधुर गीतले उनको स्वर नेपाली जनजनको जिब्रोमा झुन्डिएका छन्। तारी नदेऊ ए माझी दाई, सबैले दिने उस्तै हुन्छ माया, कुन बेला टेक्यो मनको सङ्घार, भागेर कहाँ जाने हो, हजार चोटी जन्मुला जस्ता यिनका गीतले तारादेवीलाई नेपाली जनसागरबाट अलग गर्न गाह्रो छ। विक्रम सम्बत 2028 सालमा माझी दाई डुङ्गामा तारी देऊ बोलको पहिलो गीतबाटै तारा थापा चर्चित बनेकी थिइन्। उनका 500 गीतमध्ये 1.5 दर्जन भन्दा बढी कालजयी गीत छन्। नाति काजी गोपाल युञ्जन, दीपक जंगम, राम थापा लगायत धेरै संगीतकारसँग उनले सहकार्य गरेका छन् भने संगीत तथा नाट्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेकी छिन्। सन् 1955 को अप्रेल 5 तारीकका दिन कपिल वस्तुमा जन्मिएकी तारा थापाले पद्मकन्या क्याम्पसबाट संगीतमा डिप्लोमा गरेकी छिन्। सन् 1971 देखि आधुनिक तथा लोक गायनमा सक्रिय उनी म्युजिक एसोसिएशन अफ नेपालकी पूर्व अध्यक्ष पनि हुन्। उनले आधा दर्जन भन्दा बढी चलचित्रमा गीत पनि गाएकी छिन्। तारा थापाको जीवनको एउटा महत्वपूर्ण घटना त्यो मानिन्छ जति बेला उनले नारायण गोपालको अगुवाईमा नेपालमा सम्पन्न भएको पहिलो राष्ट्रिय चलचित्र पुरस्कार महोत्सवमा बिना पारिश्रमिक गीत नगाउने निर्णय गरेपछि उनलाई तत्कालीन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव र कुलपतिले कारवाही गरेपछि उनले नेपाल प्रज्ञा प्रतिष्ठानको हुँदो खाँदो जागिर छोडेर बेरोजगार बन्नु परेको थियो र उनी लगायत उनका दुई सहकर्मी ज्ञानु राणा र सुकमित गुरूङले पनि त्यति बेला जागिरबाट निष्कासित हुनु परेको थियो। तर ती दुई फर्के तर तारा थापालाई उनको त्यो स्वाभिमानले फर्कन दिएन र उनी त्यसपछि लामो समय बेरोजगार भइन्। अहिले क्यान्सरसँग लड्दै गरेकी तारा थापा हिजो दीपक जंगमको अविरल संगीत यात्रामा हजार चोटी जन्मुला गीत लिएर आएकी थिइन्। दीपक जंगमको हिजोको कार्यक्रममा एउटा गीतले फेरि चर्चा पायो। त्यो गीत हो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। यस गीतका बारेमा धेरै किसिमका वाद विवादहरू पनि छन्। यो गीत चाँदनी शाहको शब्द, दीपक जंगमको संगीतमा नारायण गोपालले गाएका हुन्। तर नारायण गोपालले यो गीतको 7-8 वटा धुन सुनेका थिए भन्ने कुरा पनि छन्। यसबारेमा दीपक जंगम स्वयं भन्दछन्, गीतको तयारी गर्दै जाँदा कतिपय ट्युनिङ नारायण गोपाललाई चित्त बुझेन, कतिपय ट्युनिङ मलाई स्वयंलाई नै चित्त बुझेन, गर्दा गर्दै 28 वटा ट्युन तयार भइसकेछ, त्यसपछि बल्ल रेकर्ड भयो। एउटा गीतमाथि त्यति धेरै काम गरेको मैले, यो इतिहास हो। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा बजेको दिनबाट त्यो यसरी बज्न थाल्यो। नारायण गोपालको भव्य सांगीतिक कार्यक्रम स्वर्णिम सन्ध्यामा पनि सबैले यो गीतलाई फरमाइस गरेका थिए। दर्शकको त्यो गीतप्रतिको त्यस्तो चाहना बुझेर नारायण गोपालले अन्तिममा मात्र त्यसलाई गाए। नारायण गोपालले 2042 साल माघ 26 गते साप्ताहिक विमर्शलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, मलाई कुनै पनि गीत गाउन दरबारबाट अहिलेसम्म दबाव आएको छैन, तर स्वर्णिम सन्ध्या भएको दिन 2046 साल जेठ 8 गते त्यो गीत गाउनलाई नारायण गोपाललाई प्रेक्षालयबाट ठूलो दबाव आएको थियो।
You do.
शिरयामको जाडोमा पनि फुल्दा छ फूल मुस्कानको अँध्यारोसीको रातमा पनि बल्गा छ दियो विश्वासको नयन भरि
नारायण गोपालले आफ्नो जीवनको अन्तिम कालमा 2042 साल माघ 26 गते दिनुभएको अन्तर्वार्तामा तपाईँ गीत किन गाउनुहुन्छ, पैसाको लागि, प्रतिष्ठाको लागि भनेर सोधिएको प्रश्नमा उहाँले जवाफ दिनुभएको छ, मैले गाउन कुनै लक्ष्य बनाएर शुरू गरेको होइन। मेरा पिताजी आशव गोपाल गुरूआचार्य एक नामुद संगीतकार र गायक उस्ताद हुनुहुन्थ्यो। हाम्रो घरको बैठकमा प्राय सधैँ संगीतको महफिल जमिरहन्थ्यो। केटाकेटी अवस्थामै म त्यो महफिलमा बेला बेलामा जान्थेँ र गीतहरू सुन्थे। यस्तैमा म बिस्तारै गाउन पनि थाले। सर्वप्रथम मैले 2017 सालमा आफ्नो कलेजको समारोहमा दुईवटा गीत गाए। ती गीत स्वर्गकी रानी र आँखाको भाका आँखैलीलाई साथीहरूले ज्यादै मन पराए। सबैले मलाई हौसला बढाए र रेडियो नेपालमा गीत रेकर्ड गर्ने सल्लाह दिए। त्यसपछि गाउन थाले। गाउँदा गाउँदै आज म यो अवस्थामा पुगेँ, त्यसैले म यसलाई एउटा उद्देश्यहीन यात्रा भन्छु। दोस्रो प्रश्न नारायण गोपाललाई सोधिएको थियो, यस यात्राको क्रममा आज यहाँ जहाँ पुग्नु भएको छ त्यसबाट सन्तुष्ट हुनुहुन्छ? जवाफमा उहाँले भन्नुभएको छ, जनता अर्थात श्रोताहरूबाट मैले जुन स्नेह र सम्मान पाएको छु त्यसबाट म सन्तुष्ट छु। यदि आर्थिक उपलब्धिको दृष्टिले हेर्ने हो भने चाहिँ सन्तुष्टि र असन्तुष्टिको कुरा गर्नु नै व्यर्थ छ। सरकारी क्षेत्रबाट पाउने सहयोग बिल्कुलै नगण्य छ। एउटा गीत गाएको 40-50 रुपियाँ दिइन्छ, आजकल 75 रुपियाँ छ क्यारे। एउटा कलाकारले हप्तामा एउटा गीत रेकर्ड गरायो भने महिनाको सरदर 300 रुपियाँ पाउँछ, अर्थात एउटा राम्रो कलाकारले पियनको भन्दा कम तलब पाउँछ। गीत गाएर मात्र कलाकार बाँच्दैन, बाँच्नको लागि खानु पनि पर्छ। त्यसकारण बाँच्नका लागि उसले यति कडा संघर्ष गर्नुपर्छ कि कला साधना गर्ने समय नै पाउँदैन। खेलकुद र त्यस्तै अरू कतिपय अनुत्पादक क्षेत्रमा करोड़ौंको लगानी गर्न सकिन्छ भने संगीत र कलाको क्षेत्रमा लगानी गर्न किन त्यस्तो कन्जुसी गरिएको हो बुझ्न सकेको छैन। नारायण गोपालले त्यति बेलाका मन्त्रीले घाँटी फुलाई फुलाई भाषण गरेको प्रसंगलाई पनि यहाँ व्यङ्ग्यका रूपमा लिएका छन् र उनलाई रेडियो नेपालले लामो समय प्रतिबन्ध लगाएका बारेको प्रश्नमा उनले भनेका छन्, तपाईँलाई रेडियो नेपालले पक्षपात र धाँधली गरेको सुनिन्छ सत्य हो? नारायण गोपालले जवाफमा भन्नुभएको छ, पक्षपात र धाँधली भन्दा नराम्रो कुनै शब्द छ भने त्यो पनि त्यहाँ हुन्छ, त्यहाँ पनि एउटा गिरोह छ। दुई चार दिन तपाईँ नियमित रूपले रेडियो नेपाल सुन्ने गर्नुहोस्, प्रायः हरेक दिन उही उही कलाकारको गीत बजेको पाउनुहुनेछ। तिनीहरू आफू र आफ्ना मान्छे बाहेक अरूका गीत बज्नै दिँदैनन्। अरूको गीतको लागि आएको फरमाइश पनि जालसाजी गरेर आफ्नो गीतमा हालिदिन्छन्। अरूको गीत झल्याक झुलुक त्यो पनि श्रोताहरूले षड्यन्त्र र रहस्य थाहा पाई विरोध गर्लान् भन्ने डरले मात्र बजाउँछन्। ठूला गायकहरूको कतिपय रेकर्डहरू बीच बीचमा मेटेर बिगारिदिएका छन् त्यहाँको लाइब्रेरियनले। मेरै गीतका कयौं रेकर्ड यसरी षड्यन्त्र गरेर बिगारिएको छ, कहीँ चुरोटले पाल पारिएको छ। गीत गाउन गाएन गयो भने बाजा बजाउने मान्छे सबै आफैले खोज्नुपर्छ। रेडियो नेपाल विकास समिति अन्तर्गत परेपछि माननीय मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले गर्दन फुलाएर चर्को स्वरमा भन्नुभएको थियो, अब रेडियो कलाकारहरूका पनि राम्रा दिन आउन थाले, अब कलाकारहरूको उचित कदर हुनेछ, शोषण हुने छैन। तर उहाँको त्यो भाषण नक्कली रहेछ, कलाकारहरूको शोषण खै बन्द भएको। आज विज्ञापन सेवाबाट रेडियो नेपालले लाखौं लाख कमाइरहेको छ, तर जसको गीत बजाएर ऊ आफ्नो कार्यक्रम सञ्चालित गर्छ त्यो कलाकारलाई एक पैसा पनि दिँदैन, के यो खुलेआम डकैती होइन र? आफ्नो व्यथा र पीड़ा कलाकारले कहाँ पोख्ने? स्वर सम्राट नारायण गोपालको यो अन्तिम अन्तर्वार्ता 2042 साल माघ 26 गते प्रकाशित साप्ताहिक विमर्शबाट लिइएको हो। यो अंशलाई यहीँ थाँती राख्दै नारायण गोपालको संगीतमा भैरवनाथ रिमाल कदमको शब्दमा फत्यमान राजभण्डारीलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै फत्यमान राजभण्डारीको युगान्तकारी स्वर।
जिन्दगीको पाना भरि सुख देखिँदैन, जिन्दगीको पाना भरि सुख देखिँदैन।
नारायण गोपालको संगीतमा फतेमान राजभण्डारीको स्वर, शब्द भैरवनाथ रिमाल कदमको। नारायण गोपालले 2042 साल माघ 25 गते विमर्शलाई दिएको अन्तर्वार्ताको एक अंशमा बम्बईको बलिउडमा गएर तपाईँले किन गीत गाउनु भएन भन्ने प्रश्नमा उहाँले भन्नुभएको छ, हो मलाई पनि हिन्दी गीत गाउन बम्बईबाट निम्ता आएको थियो र कोसिस गर्ने हो भने हिन्दी गीत म राम्रैसँग गाउँछु पनि, तर म यो चाहन्न। बम्बई गएर एक दुईवटा फिल्ममा गीत गाउन सबैले दिन्छन्, तर ती गीत लोकप्रिय भए भने त्यहाँ दादागिरी गरेर बसेका गायकहरूलाई त्यहाँ टिक्न मुस्किल परिरहेको छ। महेन्द्र कपूर, यशोदास, शैलेन्द्र सिंह जस्ता गायकले पनि अब काम पाउन छोडिसकेका छन्। म आफ्नो स्वाभिमान त्यागेर त्यहाँ गई अरूको चाकडी गर्न चाहन्न। म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र मैसैमा सन्तुष्ट छु। म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र मैसैमा सन्तुष्ट छु। म ज्यादा धनी नभए पनि गरिब पनि छुइनँ र पैसा कमाउनु मात्र मेरो लक्ष्य होइन। हिन्दी फिल्ममा गाउने रहर मलाई पटक्कै छैन। स्वर सम्राट नारायण गोपालको यो अन्तर्वार्ताको अंश यति नै राख्दै अहिले सामाजिक सञ्जालमा गायिका मिलन चंखुलाई विभिन्न नामबाट फेरि उहाँको वैवाहिक जीवन असफल भएको चर्चा आइरहेका छन्। यी मिलन चंखु र अहिलेका चर्चित गायिका मिलन अमात्य नेवार दुई फरक फरक गायिका हुन्। तर मिलन चंखुको वैवाहिक जीवन धेरै पहिले नै टुटिसकेर उहाँले नयाँ जीवन शुरू गरिसक्नु भएको छ। सिक्किमबाट आएकी गायिका मिलन प्रधान, जो वैवाहिक जीवनपछि मिलन चंखु भएकी थिइन् र उनी आफ्नो स्वतन्त्र जीवन बिताइरहेकी छिन्। मिलन चंखुको सुखदायी जीवनका लागि बधाई व्यक्त गर्दै उहाँका बारेमा सामाजिक सञ्जालमा लेखेका टिप्पणीप्रति थोरै म क्षोभ व्यक्त गर्दै मिलन चंखुमाथि वा मिलन प्रधानमाथि अब त्यस्ता शब्दहरू नलेखियोस्। मिलन चंखु र नागेन्द्र श्रेष्ठको स्वरमा कञ्चनपुरा सैनिकको शब्द सम्बोधित बासकोटाको संगीतमा यो गीत
चल बलाई
मिलन चंखु र नागेन्द्र श्रेष्ठको यो स्वरसँगै मिलन चंखुका बारेमा रहेको भ्रम निवारण होस्। अहिले चर्चामा रहेकी गायिका अर्कै मिलन हुन्। यी पुराना मिलनलाई हामी अझै सम्मान गरौं किनकि उनको जीवन अब आफ्नै किसिमले अवतरण भइसकेको छ। हिजो जन्मदिन परेका गायक, संगीतकार, गीतकार, नेपाल संगीत नाटक प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलाई जन्मदिनको अनेक अनेक शुभकामना। गणेश रसिकको शब्द र संगीतमा यो गीत प्रस्तुत छ इन्द्रनारायण मानन्दरको स्वरमा।
धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ, नसम्झेमा के पनि छैन तिमीलाई दिएको मेरो माया। धेरै सम्झे धेरै हुन्छ, पहाड़ है न मेरो माया, पैरो संगै भत्की जाने, खोला है न मेरो माया, जता ततै बगी जाने, म जस्तो छ मेरो माया, म जस्तो छ मेरो माया, त्यसैले नै तिमीलाई दिए, न समझे के पनि छैन तिमलाई देखो मेरो माया। हीरा हैन मोती हैन किन खोजेर पाइदैन, मुस्कान जस्तो सस्तो छैन तिमलाई देखो मेरो माया। धेरै समझे धेरै हुन्छ।
गायक, संगीतकार, गीतकार गणेश रसिकको शब्द र संगीतमा इन्द्रनारायण मानन्दरको स्वर प्रस्तुत गर्यौं। इन्द्रनारायण मानन्दरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गणेश रसिकलाई उहाँको 69 जन्म दिनको अनेक अनेक शुभकामना व्यक्त गर्दै यही महिना असोज 2 गते गायिका सुनिता सुब्बाको पनि जन्मदिन परेको थियो। गायिका सुनिता सुब्बालाई पनि हाम्रो तर्फबाट जन्मदिनको अनेक अनेक शुभकामना। सुनिता सुब्बाको स्वर गोपाल युञ्जनको शब्द र संगीतमा। राजेश्वर उदय र चन्द्रकृष्ण ताम्राकारले सुनिता सुब्बालाई पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ। चन्द्रकृष्ण ताम्राकारले मिलन चंखु होइन दाई भनेर सच्याउनु भएको छ। मैले मिलन चंखुको बारेमा लेखेको कुरा चाहिँ सच्याउन आग्रह गरेको हुँ, मिलन अमात्यका बारेमा यो प्रसंग मेरो होइन। यही जानकारीका साथ आजको यो कार्यक्रम अजर अमर गीतहरूको 482 अंक एक विशेषका रूपमा नेपाली संगीत साहित्यमा आफ्नो स्वस्थता समृद्धता कायम गरिरहेका सबै श्रष्टामा बधाई ज्ञापन गर्दै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सुरेश महर्जन र यो प्रस्तुता प्रकाश सामीलाई बिदा दिनुहोस्। भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।